नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल वैशाख 30 गते मंगलबार, ज्येष्ठ कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार 13 मई सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। बुद्धका उपदेश झनै सान्दर्भिक शीर्षकको खबरलाई गोर्खापत्रले आज प्रमुख खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका उपदेश आज पनि विश्वका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भारत पाकिस्तान बीचको द्वन्द्वको प्रसंग उल्लेख गर्दै उहाँले यस घटनाले पनि बुद्धका उपदेश विश्वकै लागि महत्वपूर्ण रहेको बताउनुभयो। लुम्बिनीमा हिजो आयोजित 2569 बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्भावित लड़ाईबाट पछिएकोमा छिमेकी देश भारत र पाकिस्तानलाई धन्यवाद समेत दिनुभयो। दुई देशबीच हालहालको स्थिति आयो तर युद्ध शुरू भएन, यसबाट पनि बुद्धका उपदेश झनै सान्दर्भिक रहेको पुष्टि गर्दछ। उहाँले भन्नुभयो, हामीले शुरूदेखि भन्यौं विस्तार हुन नपाओस् है यो हात हालहालको स्थिति भनेर। सम्भावित लड़ाई रोकेर संयमता अपनाएकामा म दुवै देशलाई धन्यवाद भन्न चाहन्छु। प्रधानमन्त्री ओलीले विश्वमा अशान्ति बढ़िरहेका बेला बौद्ध दर्शन र शिक्षाको उपादायिता बढ़ेको समेत बताउनुभयो। उहाँले भन्नुभयो, अहिले विश्वमा बढ़दै गएको द्वन्द्व र हिंसालाई हतियारले होइन बौद्ध दर्शनले मात्रै रोक्न सक्छ। प्रधानमन्त्री ओलीले विश्वमा जल थल र वायुबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियार निर्माण भइरहेको अवस्थामा त्यसलाई रोक्न बुद्धको शान्ति करूणा र मानवताको उपदेशले मात्रै सम्भव हुने बताउनुभयो। बुद्धले मानव कल्याणका लागि आफ्नो निजी सुख सयल छाडेको बताउँदै उहाँले बुद्धको जीवनबाट मानव जातिले धेरै कुरा सिक्नुपर्ने उल्लेख गर्नुभयो। बौद्ध शिक्षा र विचार शान्ति करूणा र मैत्री भावलाई जीवित राख्न ठूलो संघर्ष भएको इतिहास सम्झाउँदै उहाँले भन्नुभयो, अब बुद्धको विचार अनुसार विश्व शान्ति कायम गर्न अपरिहार्य भइसकेको छ। अंग्रेजहरूले बुद्धको शान्ति करूणा र मैत्रीय विचारहरूलाई जीवित राख्न ठूलो संघर्ष गरेको उहाँको भनाई थियो। प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्रको विकास, बौद्ध शिक्षा र उपदेशको खोज अनुसन्धानका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय शुरूआत गरिएकाले त्यसमै केन्द्रित हुन पनि आग्रह गर्नुभयो। बुद्धका उपदेश झनै सान्दर्भिक शीर्षकको यो खबर आज गोर्खापत्र दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। बोरिङकै कारण भाँसियो जमीन शीर्षकको खबर लिँदैछौ। 20 वर्ष अघि गरिएको इन्जिनियरिङ अध्ययनमै मकवानपुरको हेटौडा उपमहानगरपालिका 16 गैरी गाउँलाई खतरापूर्ण भनिए पनि लापरवाही गरेर बोरिङ गरेपछि गाड़ी भाँसिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन अनुसार सिंक होल जमीन भाँसिनु निर्माण हुनुमा जमीन मुनि रहेको मसिनो माटोलाई पाइपिङका माध्यमबाट निष्कासन हुनु नै मुख्य कारण पाइएको छ। खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले अध्ययन कार्य सम्पन्न गरी प्रतिवेदन तयार गरिएको र अध्ययनले जमीन मुनिको पानी बाहिर निकालिएपछि जमीन भाँसिएर खाल्डो परेको निष्कर्ष आएको बताउनुभयो। उहाँले भन्नुभयो, भौगर्भिक अध्ययनका अनुसार लामो समय सिल्ट मिसिएको पानी निष्कासन हुँदा यसले जमीनभित्र नयाँ भुवाङ पार्ने र त्यहाँ भएका पुराना भुवाङहरूलाई ठूलो पार्छ। गैरी गाउँमा पनि जमीन भाँसिएको घटना यस्तै हो। बोरिङकै कारण भाँसियो जमीन शीर्षकको यो खबर पनि गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा रूस युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या 23 थपियो 73 पुग्यो शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। रूसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप 23 नेपालीको मृत्यु पुष्टि भएको छ। यो सँगै रूसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा मारिने नेपालीको संख्या 73 पुगेको छ। रूस युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमूना पठाएका मध्ये अझै 50 जनाको रिपोर्ट आउन बाँकी छ। परराष्ट्र मन्त्रालयका अनुसार पुस 9 यता थप 23 जनाको मृत्यु पुष्टि भएको हो। मस्को स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको विवरण अनुसार पछिल्लो पटक मृत्यु हुनेमा नवलपरासीका हेम कुमार मगर, दार्चुलाका ललित सिंह डोबल, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीत बहादुर घर्ती मगर, बागलुङका मक्खन बहादुर पुन, मकवानपुरका रामकुमार प्रधान, मोरङका रौनल मिश्र, प्युठानका भीम बहादुर घर्ती मगर, म्याग्दीका छम बहादुर घर्ती, बैतडीका अर्जुन दत्त भट्ट, सुर्खेतका सुजन शर्मा र रूकुम पश्चिमका रामकुमार बुढा मगर छन्। ठेगाना नखुलेका अन्य 10 जनामा लर बहादुर बुढा, नेत्र बहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आले मगर, उदयराज थारू, प्रीतम राई र प्रेम बहादुर लुङ्गेनी मगर छन्। कन्सुलर विभागले मृत्यु प्रमाणित भइसकेका परिवारलाई सम्पर्क गरी जानकारी दिइसकेको छ। उनीहरूमध्ये धेरै जसो एक वर्षदेखि परिवारको सम्पर्कमा थिएनन्। रूस युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या 23 थपियो, 73 पुग्यो शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। इनारको पानी खान अदालतको आदेश शीर्षकको खबर कान्तिपुरको अग्रो पृष्ठबाट लिँदैछौ। सार्वजनिक इनारको पानी खान पनि अदालतको आदेश, सुन्न असहज लागे पनि धनुषाको बटेश्वर गाउँपालिका 5 यस्तै भएको छ। जग्गादाता रामसेवक शाहले 20 मिटर दूरीमा रहेको सार्वजनिक इनारबाट रामपूजन यादवको परिवारलाई पानी खान नदिएपछि मुद्दा अदालतसम्म पुग्यो। वडा 4 योजनाबाट 2076-77 सार्वजनिक इनार खन्न बजेट विनियोजन भएको थियो। स्थानीयको भेलाले इनार खनेर वडा 4 र 5 गरी नजिकका करिब 15 घर परिवारले इनारबाट मोटर लगाई पानी खान पाउने सहमति गर्यो। सहमति अनुसार दुवै वडाका 14 परिवारले इनार तयार भएदेखि नै पानी खाइरहेका छन्। तर रामपूजनको परिवारलाई वञ्चित गरियो। पानी खान नपाएपछि उहाँले स्थानीयसँग छलफल गर्नुभयो। इनारको सरसफाईका लागि 3,000 रूपियाँ दिनुपर्ने, त्यसपछि पानी खान पाउने सहमति भयो। भोलिपल्टै पैसा दिँदा जाँदा रामसेवकले लिन नमानेको रामपूजनको भनाइ छ। त्यसपछि मुद्दा मामिला भयो र अदालतले इनारको पानी खान आदेश दिएको प्रसंगलाई आजको कान्तिपुर दैनिकले अग्रो पृष्ठमा प्रकाशन गरेको छ। गोर्खापत्र दैनिकबाट काला हिमालका फेदीमा लेऊ शीर्षकको खबर लिँदैछौ। हिमाल नै हिमाल भएको देश नेपालका हिमाल पछिल्लो पटक काला पत्थरमा रूपान्तरण हुने क्रम बढ़ेको छ। कतिपय काला हिमाल हिमालका फेदीमा लेउ जम्न थालेका छन्। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा 8,000 मिटरमाथिका सर्वोच्च शिखर सगरमाथासहित 14 हिमाल छन्। विभिन्न हिम श्रृंखलामा लहरै हाँस्ने हिमालहरू अचल आक्कल झोक्कल हिउँ परेका बेला मात्र मुस्कुराएको अनुभूति हुन्छ। सर्वोच्च शिखर सगरमाथा नजिक रहेको पिरामिड प्रयोगशालाका व्यवस्थापक काजी विष्ट अचल हिमालमा हिउँ पर्ने दिनहरू कम हुँदै गएको बताउनुहुन्छ। उहाँ विगत 20 वर्षदेखि सगरमाथा आधार शिविर जाने बाटोमा रहेको उक्त प्रयोगशालामा काम गर्दै आउनु भएको छ। उहाँले भन्नुभयो, 20 वर्ष अघि हामी यहाँको हिउँमा चिप्लेटी खेल्थ्यौं, अहिले हिउँ परिहाल्यो भने बाहिर निस्केर नाच्ने र रमाउने मात्र गर्छौं। खेल्ने गरी सगरमाथाको हिमरेखामा हिउँ नपरेको धेरै वर्ष भयो। उहाँका अनुसार विगत 15 वर्ष यता गत वर्षको वर्षातमा अर्थात सेप्टेम्बर महिनाको एक दिन 53 सेन्टिमिटर घनत्वको हिउँ परेको थियो। त्यो पनि बढ़दो गर्मीले चाँडै पगालेर लग्यो। चिसो पनि पहिलेको तुलनामा घट्दै गएको छ। बाहिर निस्कन नसकिने ठिही अचेल लाग्दैन। हिउँ परेपछि केही बेर चिसो हुन्छ, आकाश खुल्दै गएपछि विस्तारै कम हुँदै जान्छ। प्रयोगशाला 5,050 मिटरको उचाइमा छ। पहिले टन्न हिउँ हुने हिमालका फेदी जताततै कालो देखिँदा विरक्त लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा सहकारीको धितो बेचेर बचतकर्ताको रकम फिर्ता गर्न सर्वोच्च अदालतको परमादेश शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। सर्वोच्च अदालतले सहकारीको धितो बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने उपायसहित सरकारलाई काम गर्ने समय तोकेर परमादेश जारी गरेको छ। न्यायाधीशहरू कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न 45 दिनको समय तोक्दै आदेश गरेको हो। सर्वोच्चले सरकारलाई 7 दिनभित्र सिफारिश समिति गठन गर्न र सिफारिश समिति गठन गरेको 1.5 महिनाभित्र प्राधिकरण गठन गर्न फैसलामा भनेको छ। सर्वोच्चले यही वैशाख 28 गरेको फैसलाको पूर्ण पाठ आइतबार ल्याएको हो। वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, ध्रुवलाल श्रेष्ठ लगायत पीड़ित बचतकर्ता सहितले सहकारी क्षेत्रमा भएका समस्या समाधानको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा कर्मचारी स्वार्थमा अड्कियो संघीय निजामती विधेयक शीर्षकको खबर प्रकाशित छ। संघीय निजामती सेवा सम्बन्धी विधेयक कुलिङ पीरियड र अवकाशको उमेरहद विवादले अल्झिएको छ। कर्मचारी सेवानिवृत्त भएको कति वर्षपछि संवैधानिक र राजनैतिक नियुक्ति लिन पाउने भन्ने विवादमा विधेयक अड्किएको छ। अर्थात कर्मचारी सेवानिवृत्त पछि राजनीतिक र संवैधानिक नियुक्तिका लागि कुलिङ पीरियड कति वर्ष राख्ने भन्नेमा सत्तासीन दलमै कुरा मिलेको छैन। विगतमा विधेयकहरू राजनैतिक स्वार्थमा अड्कने गरेका थिए, तर यो विधेयक भने कर्मचारीको स्वार्थका कारण अगाडि बढ़न सकेको छैन। विधेयकमा राजनैतिक तहका विवाद समाधान भइसकेका छन्, तर माथिल्लो तहका कर्मचारी नेतृत्व पनि राजनैतिक दललाई नै प्रयोग गरेर अडचन बनाउने काम गरिरहेका छन्। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अस्ट्रेलियामा नयाँ मन्त्री परिषद आधा महिला शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। अस्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानिजीले नयाँ मन्त्रीमण्डल सार्वजनिक गर्नुभएको छ। 22 सदस्यीय मन्त्रीमण्डलमा आधा अर्थात 11 जना महिला मन्त्री छन्। अस्ट्रेलियामा एक साता अघि सम्पन्न निर्वाचनमा सत्तारूढ़ दल लेबरले बहुमत सीटका साथ जीत हासिल गरेसँगै अल्बानिजी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभएको हो। निर्वाचन सम्पन्न भएको 9 दिनपछि प्रधानमन्त्री अल्बानिजीले मन्त्रीमण्डल गठन गर्नुभयो। सोमबार गठित मन्त्रीमण्डलमा विदेश मन्त्रीका रूपमा पेनी बङले निरन्तरता पाउनु भएको छ भने ट्रेजरर जिम चाम्सर पनि आफ्नो पुरानै मन्त्रालयमा फर्किनु भएको छ। अस्ट्रेलियामा नयाँ मन्त्री परिषद आधा महिला शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। गोर्खापत्र दैनिकबाट सामाजिक सञ्जालले कानून पालना गर्नुपर्छ शीर्षकको खबर लिँदैछौ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानून बमोजिम दर्ता नभए बन्द हुने बताउनु भएको छ। मन्त्री गुरूङले नेपालमा काम गर्ने सामाजिक सञ्जालले देशको संविधान ऐन कानून सबै पालना गर्नुपर्ने प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो। मन्त्री गुरूङले विदेशी धनीमानी कम्पनीहरूले कानून मान्दिन भन्न नपाउने भएकाले अनिवार्य दर्ता हुनुपर्ने तर्क गर्नुभयो। मेरा लागि देश र जनता ठूलो हो, देशको सबैभन्दा ठूलो कानून संविधान हो, संविधानभित्र सबै बाँधिएर चल्नुपर्छ, देशको कानूनको पालना मैले गराउनुपर्छ। गोर्खापत्रसँग हिजो कुरा गर्दै मन्त्री गुरूङले भन्नुभयो, संघीय लोकतान्त्रिक व्यवस्था भएकाले सबैले नेपालमा काम गर्न पाउँछन्। यदि नेपालमा काम गर्ने हो भने नेपालकै संविधान ऐन कानून सबै पालना गर्ने प्रमुख दायित्व हो। यो खबर आजको गोर्खापत्रमा प्रकाशित छ। सगरमाथाको फेदीबाट जलवायु न्यायको आवाज घन्किँदै शीर्षकको खबर आजको नेपाल समाचार पत्रबाट लिँदैछौं। जलवायु परिवर्तनका कारण संकटमा परेका पर्वतीय तथा तटीय मुलुकहरूको आवाजलाई विश्वसामु बुलन्द पार्न नेपालले आयोजना गर्न लागेको सगरमाथा सम्वाद 2025 तयारी अन्तिम चरणमा पुगेको छ। सगरमाथा केवल भूगोल होइन जलवायु न्यायको प्रतीक हो। यही दृष्टिकोणबाट सगरमाथाको फेदीबाट शुरू हुन लागेको यो सम्वाद नेपाल मात्र होइन सम्पूर्ण पृथ्वीका पर्वतीय र सीमान्त समुदायको जीवन रक्षा र आवासका लागि ऐतिहासिक अवसर बन्ने अपेक्षा गरिएको छ। जलवायु परिवर्तन हिमाल र मानव जीवनको भविष्य भन्ने मूल नारासहित यो उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्वाद आगामी जेठ 2-4 गतेसम्म काठमाडौँमा हुँदैछ। सम्वादलाई सफल पार्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा गठन गरिएको सगरमाथा सम्वाद सचिवालयले दिएको जानकारी अनुसार 3 दिने सम्वादमा विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्री, विज्ञ र सरोकारवाला गरी 500 भन्दा बढ़ीको सहभागिता रहनेछ। सगरमाथाको फेदीबाट जलवायु न्यायको आवाज घन्किँदै शीर्षकको यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। कारोबार दैनिकबाट पहिलोपल्ट विदेश जाने महिला 20% घटे शीर्षकको खबर लिँदैछौ। गत आर्थिक वर्षको चैतका तुलनामा यो वर्ष रोजगारीको अवसर खोज्दै पहिलोपटक विदेश जाने महिलाको संख्या झण्डै 20% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत वर्षको चैतसम्म वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिने महिलाको संख्या 57,721 थियो। चालू आर्थिक वर्षको सोही अवधिमा यो संख्या 46,714 जनामा झरेको छ। यो गत आर्थिक वर्षको तुलनामा 19.06% कम हो। तर पुनः श्रम स्वीकृति लिएर विदेश जाने महिलाको संख्यामा भने गत वर्षभन्दा धेरै कमी आएको छैन। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकबाट काठमाडौँ भ्यू टावर भत्काउने कि राख्ने भन्ने दुविधामा महानगर शीर्षकको खबर लिँदैछौ। काठमाडौँको रत्न पार्क स्थित पुरानो बस पार्क मासेर 11 वर्षदेखि निर्माण थालेको भ्यू टावरलाई लिएर पछिल्लो समय विवाद सृजना भएको छ। काठमाडौँ महानगरपालिकाले 2072 भ्यू टावर बनाउन सार्वजनिक जग्गा भाडामा लगाउने निर्णय गरेको थियो। यो निर्णयलाई लिएर शुरूमै विरोध भएको थियो। चर्को विरोधका बीच महानगरले ठेक्का लगाएको थियो। 2072 स्थानीयले अग्लो टावर बनाउन नहुने भन्दै विरोध गर्दा गर्दै ठेक्का लगाएको महानगर अहिले निर्माणाधीन अवस्थामै भ्यू टावर आफै भत्काउन खसिएको छ। 10 वर्षको अवधिमा 12 तलासम्म निर्माण भएको भ्यू टावर अझै बन्न दिने वा भत्काउन के गर्ने भन्ने निर्णयमा भने महानगर पुगिसकेको छैन। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको हिमालय टाइम्सबाट निर्यात व्यापार 2 खर्ब नजिक शीर्षकको खबर लिँदैछौ। चालू आर्थिक वर्ष 2081-82 9 महिनामा कुल वस्तु निर्यात 65.2% वृद्धि भई झण्डै 2 खर्ब अर्थात 1,88,20,00,000,000 पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात 3.7% घटेको थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैतसम्मको तथ्याङ्क अनुसार गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः 92.6, 6.7 र 5.8% बढ़ेको छ। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। फोहोरमा जीवन खोज्दै बालबालिका शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। पिठ्यूमा प्लास्टिकको बोरा भिरेका 4 बालबालिका पोखरीको डिलमा रमाइरहेका छन्। सधैं बिहानदेखि बेलुकासम्म नगरको पोखरीको डिल गल्ली बाटोमा भेटिने यी बालबालिकाले भिरेको बोरामा किताब कापी होइन कबाडीका सामान भरिएको हुन्छ। स्कूल जाने उमेरका बालबालिका फोहोरको थुप्रोमा चिप्लिँदै र कुहिएको फोहोरको गन्ध सहँदै प्लास्टिकका बोरा बोकेर नगरका विभिन्न गल्ली बाटोमा डुलिरहन्छन्। मध्य प्रदेशको जनकपुर, लहान, सिराहा, राजविराज जस्ता शहरका गल्लीमा भेटिने यस्ता बालबालिकाको जीवनशैली सामान्य जस्तै भइसकेको छ। विद्यालयको साटो उनीहरू कबाड थुपार्न दौड़िरहेका हुन्छन्। कहिले डस्टबिनमा, कहिले बजारको छेउछाउ त कहिले फोहोर फाल्ने ठाउँमा उनीहरू झुमिरहेका हुन्छन्। फोहोरमा जीवन खोज्दै बालबालिका शीर्षकको यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। गुजाराका लागि गिट्टी कुट्दै पूर्व लडाकु शीर्षकको खबर पनि गोर्खापत्र दैनिकबाटै लिँदैछौ। डम्पिङ साइटको फोहोरमा ढुङ्गा खोज्दै गिट्टी कुटेर माओवादी केन्द्रका एक पूर्व लडाकु आफ्नो दैनिक कि गुजारा गरिरहनु भएको छ। शुक्रबार सो डम्पिङ साइटबाट धुवाको मुस्लो उडिरहेको थियो, सास फेर्न पनि गाह्रो थियो, तर पूर्व लडाकु सुशीलाले त्यहाँ गिट्टी कुटिरहनु भएको देखियो। बैतडीको सित्तरण माइती घर बताउने सुशीला भगवती सार्की हाल दशरथ चन्द नगरपालिका चार बाढीलेखमा बस्दै आउनु भएको छ। उहाँले आफू माओवादीको पूर्व लडाकु भएको बताउनुभयो। सेना समायोजनमा अयोग्य ठहरिएर रित्तो हात घर फर्केपछि गिट्टी कुटेर गुजारा गर्दै आएको उहाँले बताउनुभयो। उहाँसँग कमाई खाने न जग्गा छ न त कुनै रोजगारी। उहाँका श्रीमान रोजगारी खोज्न भारत जानुभएको छ। तीनजना छोरीसँगै बस्दै आउनुभएकी सुशीलाको छाक टार्ने माध्यम डम्पिङ साइटको ढुङ्गा बनेको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। अब सम्पादकीय कपालो आजको हिमालय टाइम्समा निजी क्षेत्रका बजेट सुझाव शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा निराशाजनक उद्योग अवस्था शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा समावेशी नेपाल र मातृभाषाको पत्रकारिता शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा भाषामा धनी देश शीर्षकको सम्पादकीय प्रकाशित छ। नागरिक दैनिकमा किसानमा र संस्थान शीर्षकको सम्पादकीय प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा मन्त्री परिषद पनि कानून नै नलाग्ने निकाय हुन सक्दैन शीर्षकको सम्पादकीय प्रकाशित छ भने आजको गोर्खापत्र दैनिकमा सकारात्मक सूचकको उत्साह शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय आजका लागि सकिएको छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।